This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
सुस्वागतम 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 सम्पूर्ण श्रोताहरूलाई
एक हप्ताको बसाईपछि फेरि आइसकेका छौं यहाँहरूकै रेडियो सेटमा हरेक आइतबार 36 बजेदेखि 37 बजेसम्म यहाँहरूकै रेगुलर होस्ट यानि कि म नवीन
र म खगेन्द्र
भोइस अफ साङ्ग्रीला लिएर आइसकेका छौं। यहाँहरूलाई थाहा नै छ नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रीलामा हामी विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत सूचना समाचार साहित्य रमाइला प्रस्तुतिका कोसेलीहरू लिएर आउने गर्दछौ। र आज हामी 215 श्रृंखलामा अर्थात 2014 हाम्रो दोस्रो कार्यक्रम लिएर आइसकेका छौं। र श्रोता महानुभावहरू, यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, नेपालीहरूको वेशभूषाका साथै नेपाली साहित्यका सिर्जना जस्तै कविता, कथा, मुक्त गजलहरूलाई चाहिँ तपाईँहरूलाई ती कथाहरूलाई पनि यो माध्यमबाट हामीले यहाँ माझ ल्याउनको लागि एउटा के प्लेटफर्म भन्नु अझ होइन त्यो पनि हामी खेल्नेछौ। र हामीले यस कार्यक्रममा विविध रोचक प्रस्तुतिहरू लिएर आइसकेका छौं आज पनि। र नेपालका रमाइला अनुभवहरू र विदेशका कथा व्यथाहरू मात्र होइन, आज सन्देशमूलक कुराकानीहरू पनि लिएर आएका छौं। र आज हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्नेछौ। अब भने खगेन्द्रजीले आजको पहिलो प्रस्तुति तिथिमितिबाट शुरू गर्दै हुनुहुन्छ।
नवीनजी धन्यवाद तपाईँले। र सम्पूर्ण आजको कार्यक्रमको पहिलो पञ्चाङ्गबाट शुरू गर्नुभन्दा अगाडि पनि योभन्दा अगाडि यहाँहरूले सुन्नुभयो कार्यक्रम युवा संचार, र युवा संचार यहाँबाट बाहिर निस्किसकेको छ भने हामी यहाँहरूका लागि एक घण्टाका लागि आमाज हामी विविध सुमधुर गीतका साथ र अरू रमाइला प्रस्तुतिका साथ हामी उपस्थित भइसकेका छौं श्रोताहरू। र श्रोताहरू, आजको मिति विक्रम सम्वत 2070 साल पौष 28 गते शुक्ल पक्षको द्वादशी तिथि आइतबार, नेपाल सम्वत 1134 अंग्रेजी पात्र अनुसार इस्वी सन 2014 जनवरी महिनाको 12 तारीक, र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा अपराह्नको 1:45 यानि कि 2:15 छ। श्रोताहरू, आजको यो पहिलो पञ्चाङ्ग मैले प्रस्तुत गरेँ यहाँहरूमा, र आजको पहिलो बसाईको यो 2014 नयाँ सालको रमझमसँगै यहाँहरूको दोस्रो कार्यक्रम रहेको छ। र यो कार्यक्रममा यहाँहरूलाई राष्ट्रिय गानबाट पहिलो साङ्गीतिक सौगात राख्न जाँदैछौ, जुन रहेको छ स्वर्गीय नारायण गोपालको आवाजमा मेरो प्यारो ओखलढुङ्गा।
तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल बाछस्थलमा, यो कवि कोसै सब काल बित्यो, हास्यो खेल्यो मन कुञ्ज घुम्यो, मेरो प्यारो ढुङ्गा। जब म चढेरा भाव को डुंगा सैर गर्छु स्मृति को प्रिय गंगा जब म चढेरा भाव को डुंगा सैर गर्छु स्मृति को प्रिय गंगा स्वप्न गगन बाट सुशीतल जल सुख स्मृति को बर संसार रिमझिम मेरो प्यारो वो खल ढुंगा मेरो प्यारो कर को आचल पक्की कुसुमा कर को आचल पक्की मलाई कति खोज्ती हुन् प्रकृति मृग सावकहरू उफ्री उफ्री अरू लटिकाहरू हल्ली हल्ली प्यारो उखल ढुंगा मेरो प्यारो उखल ढुंगा अबिरल परिश्रमी पत्कर द्रुतगामी निर्झर तुल्य चपल ती अबिरल परिश्रमी पत्कर द्रुतगामी निर्झर तुल्य चपल बहदै बन बन मा चारै तिरा खोज्दा हुन् मेरो पत को पत मेरो प्यारो वो खल ढुंगा मेरो प्यारो वो खल
श्रोताहरू पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्गेलामा रेडियोहरूलाई 101.5 मेगाहरको तरङ्ग मार्फत यहाँहरूले सुनेको आइतबार चाहिँ ठिक यसै बेला यानि कि 36 सुरु हुने कार्यक्रम भोइस अफ साङ्गेला हो र श्रोताहरू हामी यति बेला
श्रोताहरू यतिखेर हामी भोइस अफ साङ्गेलाबाट कुराकानी गरिरहेका छौँ 36 देखि 37 आउने कार्यक्रममा हामी विविध रोचक प्रस्तुतिहरूको कुराकानी गर्छौँ भनेर यहाँले बताइसकेका छौँ र आज हामी विविध रोचक प्रस्तुतिका साथमा छौँ यहाँलाई बताउन चाहन्छु यतिखेर चाहिँ साउथ अस्ट्रेलियामा मात्र होइन अस्ट्रेलियामा नै चर्चा परिचर्चा छ त्यो हो महायात्राको र चारैतिर चर्चाको विषय बनेको छ छापा मिडियामा मात्र होइन हरेक सञ्जाल सामाजिक सञ्जालहरूमा पनि चर्चाको विषय बनेको छ महायात्रा यानि कि मदन कृष्ण हरिवंश लगायतको टिम चाहिँ अस्ट्रेलिया आउँदैछ यो अस्ट्रेलिया आउन लागेको 16 जनवरीमा चाहिँ अस्ट्रेलिया आइपुग्नेछ महजोडीको टिम भने यसको लागि सम्पूर्ण तयारी गरिरहेको छ मुख्य आयोजक स्लोन्चरले भने विभिन्न स्टेटमा विभिन्न सह आयोजकहरूले चाहिँ गरिरहनु भएको छ र हामी साउथ अस्ट्रेलियाको बारेमा चाहिँ विशेष रूपमा कुराकानी गर्नेछौँ यसका कार्यक्रम आयोजक नमस्ते कल्चर ग्रुपसँग र यसलाई आयोजना गरेको छ नमस्ते कल्चर ग्रुप र बटलफर स्कूलले यहाँको एडलाइटको लागि र यतिखेर हामीसँग फोन सम्पर्कमा हुनुहुन्छ नमस्ते कल्चर ग्रुपका सदस्य जीवन कोइरालाजी उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ कार्यक्रममा जीवनजी कार्यक्रममा स्वागत छ
हजुर नमस्कार
नमस्कार जीवनजी कतिको व्यस्त हुनुहुन्छ म यात्राको लागि
हजुर म यात्राको अहिले एकदमै हामी तयारीको एकदम चरम चुलीमा पुगेका छौँ भन्नु पर्यो
हजुर
अर्को हप्ता हामी यहाँ एडिलेडवासी सम्पूर्ण भुटानी तथा नेपाली बाबा आमा दाजुभाइ दिदीबहिनी भाइ बहिनी सबैलाई हामी भरपूर मनोरञ्जन दिलाउने तर्खरमा लागेका छौँ र यो एउटा जम्बो टिम यहाँ आउँदै छ धेरै ठुलो टिम अहिलेसम्म सायद यति धेरै कलाकारहरू र यति धेरै विभिन्न विधाका कलाकारहरू आएको यो सायद पहिलो एउटा यस्तो इभेन्ट हो र यसलाई हामी सकेसम्म यसलाई हिस्टोरिक एउटा ऐतिहासिक इभेन्ट बनाउन खोजिरहेका छौँ।
जीवनजी हाम्रा श्रोतालाई बताइदिनुहोस् न को को कलाकारहरू चाहिँ आउँदै हुनुहुन्छ त यस कार्यक्रममा?
ए हजुर यसमा अब यसको नामै महयात्रा भनेको छ र विशेष चाहिँ हाइलाइट चाहिँ महजोडीले पाएको जस्तो सुनिन्छ तर यहाँ महजोडी मात्र नभएर मह भन्नाले मदन कृष्ण श्रेष्ठ अनि हरिवंश आचार्य जसको हामीले बेली विस्तार गरिरहनु पर्दैन प्राय नेपालीले उहाँहरू दुईजना कलाकारलाई सम्भवतः पहिलो यस्तो हास्य व्यङ्ग कलाकारहरू उहाँहरू हुनुहुन्छ उहाँहरू त्यस पछाडि वसुन्धरा भूषाल जो एकदमै प्रख्यात कलाकार हुनुहुन्छ नरेन्द्र कंसकार शिवहरि पौड्याल पक्क मुखा हान्नु जस्तो अनि त्यसै गरिकन मोहित आचार्य उहाँ अब हाम्रा भाइ बहिनी युवा युवतीका लागि उहाँ एकजना उदाउँदो कलाकार हुनुहुन्छ त्यसरी नै अत्यन्त प्रख्यात कलाकार जसले धेरै नेपाली यस्ता गीतहरू गाउनु भएको छ जो एभरग्रिन गीतहरू भन्छ हामी कुन्ती मोक्तान उहाँ हुनुहुन्छ विशेष आकर्षणको रूपमा अनि साथै किरण केसी ए राता मकै हो उहाँ हुनुहुन्छ र यति कलाकारहरू आउनु हुँदैछ एउटै टिममा र त्यस कारणले यो सबैका लागि एउटा फ्यामिली इभेन्ट यो हुन लागिरहेको छ।
साउथ अस्ट्रेलियामा चाहिँ उहाँहरूको अस्ट्रेलियाका विभिन्न स्टेटमा कार्यक्रम प्रस्तुति रहेको छ र साउथ अस्ट्रेलियामा चाहिँ नमस्ते कल्चर ग्रुप र बटरफ्लाई स्कूलले आयोजना गर्दैछ कसरी आयोजना गर्दैछ टिकटको दर रेट कस्तो छ र अहिलेसम्मको तयारी चाहिँ कस्तो गरिरहनु भएको छ?
हजुर यो बटरफ्लाई स्कूल एउटा च्यारिटी अर्गनाइजेसन हो एउटा कल्याणकारी संस्था हो र यस संस्थाले नेपालका विभिन्न दुर्गम गाउँहरूमा जिल्लाहरूमा स्कुल खोलेर त्यहाँका अत्यन्त गरिब र एकदमै दुःख पाएका नानीहरूलाई स्कुल पढ्न सजिलो होस् भन्नका लागि एउटा च्यारिटी गरिरहेको छ र त्यसमा यो फन्डरेजिङको एउटा प्रोग्राम हो र त्यसैलाई हामी नमस्ते कल्चर ग्रुपले पनि एउटा पार्टनर अर्गनाइजेसनको रूपमा यसमा भाग लिएको छ अनि यसको अहिले टिकट धमाधम बिक्री भइरहेको छ र मसँग त मोठै अहिले 3 बन्डल टिकट मात्र बाँकी छ
हजुर
अनि हामीले सबैजनाले नमस्ते कल्चर ग्रुपका सदस्य लगायत साथीहरूले गरेर टिकट हामीले वितरण गरेका छौँ बटलफोर स्कुलले आधी र हामीले आधी गरेर त्यसरी टिकटहरू बाँडेका छौँ अनि त्यसमध्ये पनि नमस्ते कल्चर ग्रुपले आफ्ना सदस्यहरू जस्तै हाम्रो अध्यक्ष प्रकाश नेरोलाज्यू सुपिल नेरोलाज्यू लोक सफल पौडेलज्यू अनि इन्द्र अधिकारीज्यू उहाँहरूको हातमा टिकट छ साथै भाइ अमर पौडेलकोमा अनि म जीवन कोइरालाकोमा पनि केही टिकटहरू बाँकी छन् र हाम्रा प्राय टिकटहरू बिक्री भइसके यद्यपि हामी बटलफोर स्कुल र हामीसँग भएका टिकटहरू मिलाएर हामी कसैलाई पनि चाहने इच्छुक दर्शक महानुभावहरूलाई हामी सबैलाई टिकट पुर्याउने तर्खरमा छौँ र आगामी 19 तारिक जनवरी भनौँ अर्को आइतबार यो कार्यक्रम हुँदैछ।
जीवनजी वृद्धहरू र अनि बच्चा बच्चीहरूलाई कस्तो व्यवस्था छ केही निशुल्क व्यवस्था छ कि छैन त?
हजुर म त्यो एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो यहाँले अनि हामीले यसलाई अघि पनि मैले सुरुमै भनेको छु कि यो एउटा हामीले यसलाई एउटा फ्यामिली इभेन्ट बनाउने हाम्रो भरमगदुर प्रयास रहिरहेको छ र यसै सन्दर्भमा हामीले अब जहिले पनि कार्यक्रमहरू हुँदाखेरि घरका वृद्ध वृद्धाहरू र नानीहरू चाहिँ घरैमा बस्नुपर्ने अनि त्यो बिचको उमेरका आधा भैँसीहरू मात्रै गएर इन्जोय गर्ने फर्किने रमाइलो गर्ने त्यस्तो मात्रै भइरहेको हुनाले योपालि चाहिँ हामीले कसैलाई पनि नछुटाउँ भन्ने हेतुले सिनियर्सहरू 60 वर्षदेखि माथिका सिनियर्सहरू अनि 12 वर्ष मुनिका नानीहरूलाई हामीले फ्री एन्ट्रीको व्यवस्था मिलाएका छौँ, प्रोभाइडेड त्यहाँ कन्डिसन लागू छ कि कुनै पनि घरको सदस्यले कम्तीमा दुईटा टिकट किनेको हुनुपर्नेछ र आफ्ना इमिडिएट फ्यामिली मेम्बरले दुईटा टिकट किनेको छ र त्यस परिवारभित्र 60 वर्ष माथिका अथवा 12 वर्ष मुनिका कोही छन् भने उनीहरूले आफ्नो उमेरको प्रमाण पत्र देखाएपछि जस्तै सिनियर्सहरूले सिनियर्स कार्ड देखाउन सक्नुहुनेछ र त्यसरी एन्ट्री पाउनुहुनेछ।
जीवनजी, मेरा श्रोताहरूले चाहिँ के भन्दै हुनुहुन्छ भने नमस्ते कल्चर ग्रुप र बोटल फर स्कूलले आयोजना गरेको कार्यक्रमको टिकट चाहिँ महँगो भयो, नत्र भने म पनि जाने तर्खरमा थिएँ, म विद्यार्थीले चाहिँ कसरी त्यसरी महँगो टिकट तिरेर जान सक्छु र भन्ने भर्खर प्रश्न राख्नु भएको छ, के भन्नुहुन्छ उहाँहरूलाई?
अवश्य नै अब हामीले यो अवश्य नै हामीले ठानेका थियौँ यो महँगो टिकट हुन्छ होला भन्ने, तर हामीले फेरि त्यहाँ लाग्ने खर्चहरू जोड्दाखेरि नौजनाको त एउटा जम्बो टिम टोली कलाकारहरू आउँदैछ अनि प्लस उहाँहरूको आउने जुन यात्राको खर्च छ, त्यहाँदेखि उहाँहरू यहाँ बसुन्जेलसम्मको, त्यहाँदेखि हल हायरको, त्यहाँदेखि हलमा टेक्निसियनको हायर गरेको, त्यहाँदेखि सेक्युरिटी हायर गरेको, त्यहाँदेखि अन्य खर्चहरू जस्तै साउन्डको लागि एक्स्ट्रा खर्चहरू छ अनि त्यहाँदेखि कलाकारहरूका लागि खानपानको लागि भयो, यी विविध खर्चले गर्दाखेरि यो खर्च अत्यन्त खर्चिलो इभेन्ट हुन गएको छ एकातिर भने अर्कातिर यो फेरि एउटा स्ट्यान्ड अप कमेडी यो प्रोग्राम हो जुन चाहिँ एउटा सिनेमा हेरे जस्तो पर्दामा हेरे जस्तो होइन, यो चाहिँ प्रत्यक्ष कलाकार आएर आफ्ना अगाडि उभिएर पर्फर्म गर्ने हुनाले र आफूले प्रत्यक्ष देख्न पाइने हुनाले स्ट्यान्ड अप कमेडीको जहीँ पनि हेर्दाखेरि अलिकति महँगै पर्छ, तर हामीले यो जबरजस्ती महँगो पार्न खोजेका होइनौँ र यसको हामीलाई अरू सिटीहरूको टिकटहरू हेरेर हामीले अत्यन्त सरल र अत्यन्त सस्तो राखेका छौँ।
जीवनजी, भनिन्छ नि विगतका कार्यक्रमहरूमा भन्दा यसमा चाहिँ अलिकति महँगै भयो भने जनगुनासो पनि हामीले बाहिरबाट सम्पूर्ण श्रोताहरूले सुनाइआएका छौँ, के तपाईँहरू कतिको आशावादी हुनुहुन्छ कि यो कार्यक्रम सफल हुन्छ या हुन्न भन्ने कुरो, किनभने तपाईँहरूको टिकट दरको महँगी हेर्दाखेरि चाहिँ कतिको सफल र आशावादी हुनुहुन्छ यहाँहरू?
अहिलेसम्मको हाम्रो प्रोग्रेस हेर्दाखेरि र अहिलेसम्म जुन चासोका साथ हाम्रा भुटानी साथीभाइहरूले दाजुभाइ दिदीबहिनीहरूले जुन पाराले टिकटको लागि जिज्ञासा गरिरहनु भएको छ हाम्रा प्रत्येक साथीहरूलाई, हिजो नै भनिसक्नु भयो एकजना साथीले भन्नुहुँदै थियो कि उहाँले आफ्नो टिकटहरू बेचिसकेको अनि केही बाँकी टिकटहरू छन् भने म कहाँ ल्याइदिनु भनेर मलाई हिजो मात्र प्रकाश सरले हाम्रो प्रकाश निरौला हाम्रो जो अध्यक्ष हुनुहुन्छ उहाँले भन्नुभएको थियो अनि त्यस उसले गर्दाखेरि यहाँ म कहाँ पनि विभिन्न साथीभाइहरूले चाहिँ टिकटको लागि सम्पर्क गरिरहनु भएको छ र उहाँहरूले अब बुझ्ने मान्छेले र अलिकति कार्यक्रमहरू आयोजना गरेको र गएको हेर्नेहरूले सायद यसलाई महँगो मानिदिँदैनन् होला भन्ने लागेको छ र अनि अर्को कुरा चाहिँ यो पनि छ कि अब कलाकारको पपुलारिटी के कतिको छ त्यो हेरेर पनि हुँदो रहेछ अनि हामीले अब उहाँहरूलाई कलाकारहरूलाई दिने जुन पैसा हो त्यो पैसा त हामीले टिकटको दाम घटाउने एउटै मात्र कन्डिसन हुन्छ उहाँहरूलाई दिने पैसा र उहाँहरूलाई दिने पैसामा नेगोसिएट हुन नसकेपछि हामीले टिकटको दाम घटाउन सक्दैनौँ र हामीले बरु त्यसको लागि एउटा अझै राम्रो हामीले के गर्यौँ भने यो प्ल्याटिनम एन्ट्री भनेर हामीले $100 टिकट छपाएका छौँ, प्ल्याटिनम एन्ट्री किन्ने मान्छेका लागि हामीले फ्री डिनरको व्यवस्था मिलाएका छौँ सगरमाथा नेपाली रेस्टुरेन्टमा, त्यो डिनरमा चाहिँ कलाकारहरूसँग प्रत्यक्ष कुराकानी गरेर आफूले लेखेका गीत रचनाहरू छन् भने त्यस सम्बन्धमा पनि जस्तै तपाईँ कोही कलाकारले चाहिँ गीत लेख्नुभएको छ र कुन्ती मोक्तानले आफ्नो गीत गाइदिए हुन्थ्यो भन्ने लागेको छ भने त्यो मौका समेत त्यो डिनरमा मिल्नेछ अनि हामीले त्यसरी चाहिँ त्यो एउटा हामीले महँगो मात्रै पारेर हुँदैन हामीले केही दिन पनि पर्छ भन्ने निष्कर्षमा पुगेर नै हामीले यो डिनरको व्यवस्था मिलाएका हौँ र $100 टिकट किन्ने मान्छेले फ्री डिनरको पास पाउँछ जुन चाहिँ $20 भ्याल्युको एउटा पास हुन्छ र उसले असलमा $80 मात्रै तिरेको हुन्छ. $80 मात्रै तिर्नु भन्ने चाहिँ होइन, $100 तिर्नुपर्छ तर डिनरमा जान पाइन्छ. डिनरमा जानु र नजानु चाहिँ अप्सनल हो तर डिनरमा जान पाइन्छ, पक्का पाइन्छ र प्लेटिनम एन्ट्री किन्दाखेरि तपाईँले $100 तिर्नुभएको छ भने कलाकारहरूसँग बसेर सँगै खाना बातचित मार्नका लागि त्यो डिनरको हामीले व्यवस्था मिलाएका छौँ.
जीवनजी, अनि मिडिया व्यवस्थापन कसरी गर्नु भएको छ र श्रव्य दृश्यहरू खिच्नको लागि मिडियालाई इन्ट्री दिने छ या छैन, के छ यस सम्बन्धी व्यवस्था चाहिँ?
हामीले यहाँ टिकटमा पनि अनि यहाँ हाम्रो पोस्टरमा पनि स्पष्टसँग भनेका छौँ कि अडियो भिजुअल रेकर्डिङ इज स्ट्रिक्टली प्रोहिबिटेड, अथवा कुनै पनि श्रव्य दृश्य खिच्न अत्यन्त कडाइका साथ बन्देज लगाइएको छ, किनभने यो कलाकारहरूको कला भनेको एउटा कपिराइटको विषय हो र त्यो उहाँहरूको सम्पत्ति हो. हामीले खिचेर अनि हामीले कतै पोस्ट गर्न अथवा आफूले त्यसलाई बेचबिखन गरेर पैसा कमाउन पाइँदैन, त्यो एकदमै ठुलो अफेन्स हो अनि त्यस्ता अफेन्डर्सहरूलाई तुरन्त नै भेन्यूबाट निकालिनेछ अनि सम्भवतः कारवाही समेत, कानुनी कारवाही समेत हुनेछ.
मिडियालाई चाहिँ फोटो खिच्नको लागि तपाईँहरूले बन्देज लगाउनुहुन्छ या लगाउनुहुन्न? मिडियाको कुरा गर्दा चाहिँ
हाम्रा मिडिया पार्टनर्सहरू भनेर हामीले चाहिँ adelaide.nepal.com अनि युवा संसार अनि भोइस अफ साङ्ग्रिला र आवाज यसै राखेका छौँ. त्यहाँ मिडियाकै लागि भनेर विशेष कार्यक्रम त्यस्तो कार्यक्रमकै सम्बन्धमा कार्यक्रमकै बीचमा चाहिँ के हुन्छ भनेर म एकजना सदस्यले भन्न सक्दिनँ, त्यो हाम्रो अर्गनाइजिङ कमिटी एज अ होलले डिसाइड गर्ने कुरा हो र यस सम्बन्धमा म अहिले केही पनि भन्न सक्दिनँ.
हजुर जीवनजी, यहाँको अमूल्य समय दिनुभयो र जाँदा जाँदै चाहिँ कार्यक्रम कुन स्थानमा हुँदैछ त्यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न.
र हजुर, यो कार्यक्रम चाहिँ एडिलेड स्थित वुडविल टाउन हल जो चाहिँ 74 वुडविल रोड वुडविल एसएमा हुँदैछ र यो 6 बजेदेखि 9 बजी बेलुका हुँदैछ र 19 जनवरी 2014 दिन हुँदैछ, आगामी आइतबार. र यही कार्यक्रम मार्फत म सम्पूर्ण भुटानी दाजुभाइ दिदीबहिनी आमा बुवा र ससाना भाइ बहिनी युवाहरू सबैलाई यो कार्यक्रमको भरपूर मनोरञ्जन लिन आनन्द लिनु हुन अनुरोध गर्दछु र यो बटुस्वर स्कुलले चलाएको जुन यो फन्ड रेजिङको अभियान छ यसलाई सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु. साथै म एउटा कुरा के पनि थप्न चाहन्छु भने हामी भुटानी समुदायले पनि यो महजोडीले पहिला माइधारमा चाहिँ अत्यन्त कष्टकर जीवन बिताइरहेका हामी भुटानीहरूलाई अत्यन्त ठुलो सहयोग गर्नुभएको इतिहास हामीले भुल्नु हुँदैन र हामीले यो कार्यक्रम मार्फत पनि उहाँहरूलाई उहाँहरूको कार्यक्रम हेरिदिएर यो टिकट किनिदिएर उहाँहरूलाई सहयोग गरेको र हामीलाई उहाँले गरेको सहयोग केही अंशमा भए पनि फिर्ता गरेको ठहरिनेछ भन्दै आज यो कार्यक्रम मार्फत यसरी यो कार्यक्रम सम्बन्धमा यो हुन लागेको इभेन्टको सम्बन्धमा महयात्राको सम्बन्धमा बोल्न दिनुभएकोमा भोइस अफ साङ्ग्रिलालाई हाम्रो मिडिया पार्टनर भएको हैसियतमा पनि र मेरो व्यक्तिगत हैसियतले पनि म नमस्ते कल्चर ग्रुपको तर्फबाट पनि हार्दिक धन्यवाद दिन चाहन्छु.
यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद. यहाँको कार्यक्रमको लागि हामी शुभकामना दिन चाहन्छौँ. यहाँको कार्यक्रम सफल रहोस्.
हवस्, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो जीवन कोइराला, नमस्ते कल्चर ग्रुपको सदस्य. हामी कुराकानी गर्दथ्यौं म जोडी अस्ट्रेलिया आउने बारेमा र एडलेडमा 19 जनवरीमा चाहिँ कार्यक्रम हुँदैछ. सांगीतिक प्रस्तुति लिएर पहिलो पटक म जोडी अस्ट्रेलिया आउने भएको हो र अस्ट्रेलियामा पहिलो पटक औपचारिक कार्यक्रम प्रस्तुतिका लागि आउनको लागि म जोडीको टोलीमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यको साथमा चर्चित कलाकार वसुन्धरा भूषाल, किरण केसी, नरेन्द्र कंसकार, शिवहरि पौडेल र गायिका कुन्ती मुक्तानका साथै हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य महायात्रामा आउने भएका छन्। मेलबोर्नमा रहेको सोलोङसरले आयोजना गर्ने यो कार्यक्रम अस्ट्रेलियाका प्रमुख शहरहरू मेलबोर्न, सिडनी, ब्रिस्बेन, पर्थ, एडलेडमा आयोजना हुनेछन्। म यात्राको शुरूआत पर्थबाट, शुरू भई सिडनीबाट अन्त्य हुनेछ, जसका लागि कलाकारहरू नेपालबाट 16 जनवरीमा अस्ट्रेलिया आइपुग्नेछन्। कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको चाहिँ सोलोङसरले पनि जनाएको छ। विभिन्न स्टेटको लागि उसले विभिन्न सहायकहरूलाई जिम्मेवारी दिइसकेको छ र मेलबोर्नमा आयोजक कम्पनी सुलोङचरले नै कार्यक्रम गर्ने भएको छ भने अन्य शहरहरूमा स्थानीय इभेन्ट आयोजक तथा सामुदायिक संस्थाहरूको सहकार्यमा कार्यक्रम आयोजन आउनेछ। मेलबर्नमा हुने कार्यक्रम स्थल सबैभन्दा महत्वपूर्ण रहनेछ। मेलबर्न कन्भेन्सन सेन्टरमा कार्यक्रम हुनेछ र जुन सबैभन्दा उत्तम र अन्तर्राष्ट्रिय स्तरको स्थलका रूपमा नाम कलिएको छ। यस्तै अन्य शहरहरूमा पनि स्तरीय स्थानहरू रोजाइमा परेका छन् भने एडलाइडमा 19 जनवरीको लागि हुने कार्यक्रम चौहत्तर उडबिल रोडमा हुनेछ र जुन कार्यक्रम यहाँ चाहिँ एडलाइडमा नमस्ते कल्चर ग्रुप र बोटल फर स्कूलले संयुक्त रूपमा आयोजना गरेका छन्। र अब पनि हामी सुन्नेछौ यी मह जोडी सँगै आउने सम्पूर्ण कलाकारहरूले तपाईँलाई के भन्दै हुनुहुन्छ त, के सूचना दिँदै हुनुहुन्छ त, उहाँहरूकै आवाजमा सुन्नेछौ अब पनि हामीले।
खुर्सानीको राता मकै यानि कि किरण केसी यहाँहरूको सुन्दर सहर अस्ट्रेलियामा कार्यक्रम गरेर हामी आउँदैछौँ। तपाईँहरूलाई पेट मिची मिची हँसाउनुको लागि साथमा को को हुनुहुन्छ दादा?
नमस्कार है हजुर, म पुवाको मुखा हान्नु जस्तो चिरे खुर्सानीको शिवरी पौडेल। हामी निकट भविष्यमै म यात्राको लागि तपाईँहरू बस्नु भएको सुन्दर देश अस्ट्रेलियामा आउँदैछौँ।
हरिवंश, म वसुन्धरा विशाल र अरू साथीहरू हामी जनवरीमा आउँदैछौँ अस्ट्रेलिया। अस्ट्रेलियाको विभिन्न सहरहरूमा कार्यक्रम देखाउने प्लानिङ भएको छ। यहाँहरूसँग अस्ट्रेलियामा ठाउँ ठाउँमा विभिन्न सहरहरूमा भेट हुने नै छ। धेरै वर्षपछि आउनु लागेको हुनाले हामीलाई खुसी पनि लागिरहेको छ। यहाँहरूसँग धेरै धेरै हाँसखेल गरिदिनेछौँ। धन्यवाद।
अस्ट्रेलियामा आयोजना हुन लागेको महायात्रामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म मेरा नयाँ पुराना गीत सुनाएर यहाँहरूलाई मनोरञ्जन प्रदान गर्नेछु। अवश्य पनि यहाँहरू आउनुहोला।
एकछिन समय लिएर विभिन्न हाम्रो अस्ट्रेलियाको सहर बस्नुभएको सम्पूर्ण नेपाली हाम्रो आफ्नो परिवारहरू आएर हेरिदिनु भयो भने हामीलाई सुख शान्ति मिल्नेछ र हाम्रो देशको राम्रो कुरा नराम्रो कुरा र यहाँहरू हँसाउने रुवाउने सम्पूर्ण भरिपूर्ण मनोरञ्जन लिएर हामी आउँदैछौँ।
र योपल्ट फेरि हामीले अस्ट्रेलियामा आफ्नो कार्यक्रम देखाउने सौभाग्य पाएको छौँ र हामी यो जनवरी महिनामा अस्ट्रेलियामा आउँदैछौँ र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अस्ट्रेलियामा रमाइलोसँग भेटघाट हुनेछ र हामीहरू यहाँहरूलाई हाम्रो कला मनोरञ्जन पस्किने कोसिस गर्दछौँ र आउनु पनि अनुरोध गर्दछु सबैजना परिवारलाई चुलेको छ।
श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला रेडियो रेडियोलाई 101.5 मेगाहरको तरङ्ग अन्तर्गत यति बेला सुनिरहनु भएको छ र यति बेला हामी साथ दिइरहेका छौँ साथी नवीनजी र म खगेन्द्र र यति बेला सुन्दै हुनुहुन्छ नेपाल कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिला सधैँको आइतबार ठिक 36 बजे र 37 बजे 36 बजेसम्म हाम्रो कार्यक्रम आउने गर्दछ र श्रोताहरू आजको यो 215 श्रृङ्खलामा यहाँहरूलाई हामीले विविध जानकारी गराइसक्यौँ भने हामी कार्यक्रमको मध्य भागतिर आइसकेका छौं र श्रोताहरू अहिले ठिक्क साँझको स्टिकको खडीमा साँझको 7 बजेको छ र यति बेला हामी यहाँहरूको ध्यान आकर्षण गर्नेछौ समाचार तर्फ र प्रस्तुत छ समाचार
विस्तार गर्न चाहन्छौ सुरुमा संविधान सभाको पहिलो बैठक माघ 8 गतिका लागि आह्वान भन्ने समाचारको शीर्षक रहेको छ र समाचार मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको पहिलो बैठक आगामी माघ 8 गते बुधबारका निम्ति आह्वान गर्नुभएको छ। नेपालको अन्तरिम संविधान 2063 धारा 69 उपधारा 1 बमोजिम संविधान सभा सदस्यको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको 21 दिनभित्र प्रधानमन्त्रीले आह्वान गरे बमोजिम संविधान सभाको पहिलो बैठक बस्ने व्यवस्था भए अनुरूप अध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा उक्त दिन अपरान्ह 3 बजेका निम्ति बैठक आह्वान गर्नुभएको हो। संविधान सभा सचिवालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको निजी सचिवालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिहरूमा सो कुरा जनाइएको छ। संविधान सचिवालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सोही सूचनालाई आधार मानि आफ्नो जिल्लाका सभासदलाई खबर गरिदिन पनि अनुरोध गरेका छन्।
गृह एवं परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेले भारतको 3 दिने औपचारिक सद्भावना भ्रमणमा आगामी मंगलबार नयाँ दिल्ली जाने भएका छन्। भारतीय विदेश मन्त्री सलमान सिंह खुर्शीदको निमन्त्रणामा त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्री घिमिरेले त्यहाँ रहँदा आफ्ना समकक्षीहरूसँग विदेश तथा गृहमन्त्रीसँग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको तर त्यो सुनिश्चित भइ नसकेको परराष्ट्र प्रवक्ता दीपक तितालले बताउनुभयो। मन्त्री घिमिरेसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनानले पनि शिष्टाचार भेट गर्नुहुने जानकारी उहाँले दिनुभयो। मन्त्री घिमिरेका साथमा उहाँकै धर्मपत्नी परराष्ट्र मन्त्रालयका सहसचिव अमृत कुमार राई गृह मन्त्रालयका सहसचिव शंकर प्रसाद कोइराला परराष्ट्र मन्त्रालयका उपसचिव निर्मल कुमार काफले र शिष्टाचार अधिकृत भारत जाने तय भएको उहाँले बताउनुभयो। नयाँ दिल्लीबाट कार्यभाग राजदूत खगनाथ अधिकारी र काउन्सिलर तीर्थ वागले मन्त्री घिमिरे नेतृत्वको प्रतिनिधि मण्डलमा सहभागी हुनुहुनेछ। भ्रमणको खासै कार्यसूची छैन। नेपाल भारत सम्बन्धका विविध आयाममा छलफल हुने जुन विद्यमान सम्बन्ध अझ सुदृढ बनाउने र तुल्याउनेमा केन्द्रित हुनेछ। शताब्दीयौं पुरानो पारस्परिक सम्बन्ध अझ समधुर तुल्याउन भ्रमण फलदायी हुने विश्वास प्रवक्ता दितालको छ।
एकीकृत नेकपा माओवादीको केन्द्रीय सल्लाहकार परिषदको बैठकले संविधान सभा निर्वाचनमा पार्टी पराजित हुनको कारण आन्तरिक नै भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार बसेको बैठकले पार्टी पराजित हुनको कारण प्रधान रूपमा आन्तरिक भएको र सहायक रूपमा मात्रै बाह्य भएको निष्कर्ष निकालेको सल्लाहकार परिषदका सदस्य रामनारायण बिडारीले जानकारी दिनुभयो। नवनिर्वाचित सभासद बिडारीले पार्टीभित्र देखिएको गुटबन्दी तत्काल अन्त्य गर्नुपर्ने तथा अराजकता र एकअर्कालाई दोष लगाएर पानीमाथिको ओबानो बन्ने प्रवृत्ति शीर्ष नेतृत्वले त्याग्नुपर्ने सुझाव समेत दिएको जानकारी दिनुभयो। उहाँले पार्टी संगठनलाई चुस्त दुरूस्त बनाउनु पर्ने जनवादी केन्द्रीयतालाई आत्मसात गर्नुपर्ने र समानुपातिक तर्फको सभासद छनौटमा क्रममा देखिएको विवादलाई तत्काल निरूपण गरी अगाडि जानुपर्ने सुझाव दिएको बताउनुभयो। सो अवसरमा सल्लाहकारले उठाएको विषयलाई आत्मसात गरेर अगाडि बढ्ने दृढता अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गर्नुभएको थियो।
ए माओवादी नेता डाक्टर बाबुराम भट्टराईले सबै पार्टीभित्र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। एक वर्षभित्र अग्रगामी लोकतान्त्रिक संविधान जारी गर्ने क्रममा केन्द्रित हुने जनाउँदै उनले त्यस क्रममा सबै पार्टीका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने उल्लेख गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार सेतो पार्टीसँग कुरा गर्दै संविधान सभा जारी नहुँदासम्म म संसदीय दलको नेता वा कुनै पनि पदमा बस्दिन पार्टीभित्र वा बाहिर पनि लोकतान्त्रिक विधि बसाल्न पहल गर्ने दृढता पनि उहाँले प्रकट गरे। यो भने एक वर्षभित्र संविधान सभाबाट संविधान निर्माणको काममा केन्द्रित हुनेछु। संविधान निर्माण नगर्दासम्म सरकारमा पार्टी सरकारमा जाने नजाने आफ्नो व्यक्तिगत धारणा पनि उनले सुनाए। संविधान सभा निर्वाचनमा पार्टी तेस्रो शक्तिमा सीमित भएपछि लोकतान्त्रिक लोकतान्त्रिक विधि मार्फत पार्टी पुनर्गठन को आवाज उठाउन थालेका छन्। आगामी माघ 2 गतेदेखि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा उनले त्यसको प्रस्ताव गर्दैछन्। अग्रगामी लोकतान्त्रिक प्रणालीको विकासमा अब आफू समर्पित हुने उल्लेख गर्दै भट्टराईको पार्टी अध्यक्ष पुष्पकमल दाल प्रचण्डसँग निर्वाचनीयता सम्बन्ध पुनः चिसिन थालेको छ। निर्वाचनमा पराजयको जिम्मेवारी कसले कति लिने भन्ने बारे सार्वजनिक रूपमा आपसी भनाभन देखिन थालेका यी दुई नेताबीच समानुपातिक सभासद मनोनयनलाई लिएर विवाद बढेको थियो। नेतृत्वमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने साथै तल्लो तहबाटै निर्वाचन मार्फत जवाफदेही नेतृत्व पंक्ति तयार गर्ने ढाँचाको पार्टी पुनर्संरचना भट्टराईको प्रस्ताव छ।
भर्खरै सम्पन्न विवादास्पद संसदीय निर्वाचनमा विजयी आवामी लीगलाई सरकार बनाउन बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आह्वान गरेका छन्। राष्ट्रपतिले आवामी लीगको नेतृत्व शेख हसिनालाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। राष्ट्रपतिका प्रवक्ताले शुक्रबार बताएका थिए। विपक्षीहरूले बहिष्कार र अवरोधका बावजूद जनवरी 5 सम्मान निर्वाचनमा हसिनाको आवामी लीग विजय भएको थियो। अधिकारीहरूका अनुसार नयाँ बन्ने सरकारमा अहिले मन्त्री भएका 7 हट्नेछन्। कमजोर कार्य सम्पादन वा भ्रष्टाचारमा संलग्नका कारण उनीहरू नयाँ सरकारमा नहटाउने भएका हुन्। हसिनले आइतबार 30 मन्त्रीमण्डल बनाउने स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बंगलादेशको नेशनलिस्ट पार्टी लगायत 18 विपक्षी दलहरूले बहिष्कारपछि आवामी लीगले संसदीय निर्वाचनमा 231 सीटमा जित हासिल गरेको थियो।
राष्ट्रपति डाक्टर रामवरण यादव र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी बीच संविधान सभाको बैठक आह्वान गर्ने सम्बन्धमा केन्द्रित रहेर छलफल भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डाक्टर यादवलाई शनिबार अपरान्ह भेटेर अध्यक्ष रेग्मीले संविधान सभाको पहिलो बैठक आह्वान गर्ने संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमीले बताउनुभयो। अध्यक्ष रेग्मीले अन्तरिम संविधान 2063 को धारा 69 बमोजिम संविधान सभाको बैठक आह्वान गर्ने संवैधानिक प्रावधानका सम्बन्धमा कुरा राख्नु भएको थियो। निर्वाचन आयोगले संविधान सभा निर्वाचित सदस्यको अन्तिम परिणाम सार्वजनिक गरेको 21 दिनभित्र प्रधानमन्त्रीले आह्वान गरे बमोजिम संविधान सभाको पहिलो बैठक बस्ने संवैधानिक व्यवस्थाबारे सो धारामा उल्लेख छ। त्यसै गरी राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा समय समयमा व्यवस्थापिका संसदको अधिवेशन आह्वान तथा समापन गर्ने कानूनी प्रावधान पनि छ। संविधान सभाको बैठक बोलाउने विषयमा अन्तरिम संविधान 2063 गरेको व्यवस्था अनुसार अघि बढ्ने धारणा अध्यक्ष रेग्मीले व्यक्त गर्नुभएको थियो। राष्ट्रपति र अध्यक्षबीच अन्तरिम संविधानको भावना र मर्म अनुसार संविधान सभाको बैठक बोलाउने विषयमा पनि विचार विमर्श भएको जानकारी पनि गौतमले बताउनुभयो। अध्यक्ष रेग्मी गृहमन्त्री माधव प्रसाद घिमरे कानून तथा न्याय संसदीय मामिला मन्त्री हरिप्रसाद नेउपाने र माया न्यायाधिवक्ता द्रोण राज रेग्मीका साथ राष्ट्रपतिसँग छलफल गर्नुभएको समाचारमा उल्लेख छ।
अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 34 डिग्री सेल्सियस रहेको छ भने अहिलेको तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। आज रातिको तापक्रम 20 डिग्री सेल्सियस रहनेछ भने भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा सफा रहने र भोलि अत्याधिक घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलिको सूर्योदय बिहान ठिक 6:55 हुनेछ भने सूर्यास्त साँझ ठिक 8:33 हुनेछ।
जाऊ
अवश्य पनि सुनिल गिरीको यो मिठो आवाज म त गाउँदै थिएँ, तपाईँ पनि गाउँदै हुनुहुन्थ्यो होला अवश्य पनि। र यो गीत चाहिँ अहिले युवाहरूको मन मस्तिष्कमा छोएको छ अवश्य पनि। कोही कहिले चाहिँ टाढैबाट पनि आँखा जुदाउने गर्छन्, कहिले काहीँ हुन्छ त्यो मुटुमा छुने गर्दछ। र अवश्य पनि तपाईँलाई पनि छोएको छ भने त्यस्ता आफ्ना अनुभवहरू सेयर गर्न सक्नुहुन्छ है। हामी सेयर गर्छौँ ती कुराहरूलाई चाहिँ अवश्य पनि यहीमा पनि सेयर गर्न सक्नुहुन्छ र ती घटनाहरू। र हामी विभिन्न रोचक कुराकानीहरू गरिरहेका छौँ र म यात्राको बारेमा बतायौँ र नेपालका विभिन्न घटनाको बारेमा यहाँहरूलाई बतायौँ। अब भने म तपाईँलाई के बताउँ भइरहेको छु। सकेसम्म अब म चाहिँ तपाईँलाई सकारात्मक सोचको बारेमा बताउँ कि भनेर सोचिरहेको छु। सकारात्मक सोच भनेपछि हामी सबैले बुझ्छौँ पोजिटिभ थिङ्किङ, होइन? सबैले भन्ने गर्छौँ नि त पोजिटिभ थिङ्किङ, र राम्रो सोच भन्छौँ नि। तर त्यो राम्रो सोच्ने जुन शब्द छ नि, पोजिटिभ थिङ्किङ भन्ने छ नि, त्यो पोजिटिभ थिङ्किङमा आफैभित्र चाहिँ सकारात्मक कुराहरू छन्। ती कुराहरू चाहिँ म यहाँमा आज उजागर गर्दैछु। आज पोजिटिभ भन्ने बित्तिकै POSITIVE पोजिटिभ भएर बनेको पोजिटिभ थिङ्किङ छ नि, यसमा आफै ती शब्दहरूमा चाहिँ शब्दहरूले एउटा सकारात्मक सन्देश दिने गरेको छ। र आठ अक्षरबाट बनेको पोजिटिभ शब्द जुन हरेक अक्षरले चाहिँ आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् है। पी अर्थात् पेटियन्स अर्थात् धैर्य सफलताको सबैभन्दा ठूलो हतियार हो। त्यो तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। र धैर्य छ भने स्वाभाविक रूपमै नकारात्मक विचार आउँदैन, तपाईँले आफैले पनि विचार गर्नुभयो होला, तपाईँ जति धैर्य भएर बस्नुहुन्छ र त्यति तपाईँलाई चाहिँ जति हडबडाउनुहुन्छ त्यति काम चाहिँ बिग्रिन सक्ने सम्भावना हुन्छ। र मलाई अवसर प्राप्त भएन, यदि मेरा छोरछोरी पढाइमा राम्रो भइदिएको भए, मेरो श्रीमानको जागिर भइदिएको भए, यसरी बिलौना गरेर मात्र केही प्राप्त हुँदैन। यसको यस्तो अवस्थामा पनि धैर्य धारण गर्ने वा परिस्थितिसँग लड्ने हो भने चाहिँ चिन्ता घटाउन सकिन्छ। त्यही कारणले गर्दा धैर्य भन्ने चाहिँ हुनुपर्छ, यो चाहिँ एउटा सफलताको ठूलो हतियार हो। र अप्टिमिस्टिक अर्थात् आशावादी, आशावादी भन्ने बित्तिकै के बुझ्न सकिन्छ भने आशा गर्न सक्ने है, आशावादी, कुनै कुरामा पनि निराशा नहुने। भोलि त होला, आज तपाईँ केही काममा सक्सेस हुन सक्नु भएन, तपाईँले केही गर्दै हुनुहुन्थ्यो त्यसमा चाहिँ सफलता प्राप्त गर्न सक्नु भएन भने निराशावादी भएर नबस्ने, त्यसमा चाहिँ आशावादी हुने र ओले चाहिँ त्यो जनाउँछ। आशावादी भयो भने चाहिँ सफलताको बाटो पहिलाउँछ भने निराश व्यक्तिले चाहिँ जति कुण्ठित गर्छ यसबाट अवसर मलाई प्राप्त हुन्छ भन्ने सोचको विकास गर्नुपर्ने जरुरी छ। त्यसकारण अब यसमा जाउँ, पीओ यसमा आएका छौँ हामी, सेटिस्फ्याक्सन अर्थात् सन्तुष्टि। जुन बेला आफ्नो मनमा सन्तोषको भाव जन्माइन्छ अनि तपाईँ सकारात्मक सोच आफै बन्छ र अनावश्यक तनाव चाहिँ जोगिन्छ, जे जति प्राप्त भएको छ र जसरी प्राप्त भएको छ त्यसमा सन्तुष्टि हुनुपर्छ, सन्तोष मान्नुपर्छ। सन्तोषम परम सुखम भन्छ नि, हो त्यस्तै हुनुपर्छ हामी चाहिँ। त्यो भयो भने चाहिँ सन्तोषले सन्तोष त्यो प्राप्तिका लागि हो, अघि बढ्नु अझ आवश्यक छ भन्ने सोचलाई पनि जीवित राख्नुपर्छ। र जति आशावादी भयो, आशावादीले चाहिँ एउटा छुट्टै किरण उत्पन्न गराउँछ, अझ के भनौँ, जीवनमा अझै अगाडि जानको लागि त्यसले ठूलो भूमिका खेल्छ। र सेटिस्फ्याक्सनको कुरा गऱ्यौँ, यो चाहिँ सेटिस्फ्याक्सन, तपाईँ चाहिँ सासाना कुराहरूमा पनि सकेसम्म निराशावादी नहुने, सन्तुष्टि हुने, त्यसको कुरा गऱ्यौँ। र पीओएस आईको कुरा गरौँ अब, इन्सपिरेसन अर्थात् प्रेरणा। हरेक व्यक्ति आफ्नो जीवनमा केही न केहीबाट प्रेरित हुन्छ, ती व्यक्तिलाई चाहिँ प्रेरणाको स्रोत मान्नुपर्छ, जसले जीवनलाई उत्सवका रूपमा मनाउन जानेका छन्। हरेक व्यक्तिमा केही राम्रा पक्ष हुन्छन्, केही व्यवस्थित हुन्छन्, तर केही धैर्य धारण गर्दै सकारात्मक सोच राख्छन् त केही जागरूक हुन्छन्। आफ्नो राम्रो पक्षबाट प्रेरित भएर सकारात्मक भाव जन्माउन अग्रसर हुनुपर्छ। अब हामी आयौँ पीओएसआई टीमा आयौँ है, टार्गेट। टी भनेको टार्गेट अर्थात् लक्ष्य। हामी लक्ष्य बिना त कोही पनि पुग्न सक्दैनौँ है। तपाईँ घरबाट गाडीमा चढ्दै हुनुहुन्छ, तपाईँ गाडीमा कहाँ चढ्ने कहाँ झर्ने हो भन्ने तपाईँलाई थाहा छैन भने तपाईँ कहाँ पुग्नुहुन्छ होला, तपाईँले एकचोटि अनुमान गर्नुहोस् त। यदि आफ्नो लक्ष्यमा निर्धारित छ भने कहिले पनि निराश वा असफलताको मुख हेर्नु पर्दैन। आफूले के काम गर्नुपर्छ, कस्तो घर बनाउनु छ, कुन ठाउँमा बस्नु छ भन्ने कुराहरू चाहिँ तपाईँले निर्धारण गर्नु आवश्यक छ, बाँकी काम सजिलै सम्पन्न हुन्छन्। साथै यसको विकल्प पनि तयार राख्नुपर्छ, लक्ष्य स्पष्ट छ भने त्यसको प्राप्ति पनि सहज छ। तर म इन्जिनियर बनिनँ भने डाक्टर बन्छु वा संगीतमा लाग्छु, त्यो पनि भएन भने टिचिङ गर्छु, त्यो पनि भएन भने घरेलु जीवन जिउँछु भन्ने खालका लक्ष्य चाहिँ तपाईँले बनाउनु हुँदैन। किनभने तपाईँले के गर्दै हुनुहुन्छ भने, म यहाँबाट तपाईँ सेल्सबरीबाट सिटी आउन छ भने तपाईँ कुन बाटो आउने त, त्यहाँ भएन भने म अर्को ठाउँमा जान्छु भन्ने त तपाईँ सिटी आइदिएन नि त है। तपाईँ म मौसम लेक जान्छु, मौसम लेकबाट फेरि प्रोस्पेक्ट जान्छु, प्रोस्पेक्टबाट झरेर फेरि सिटी जान्छु भन्न थाल्नुभयो भने तपाईँ अल्म लाउन सक्नुहुन्छ। तपाईँ सेल्सबरीबाटै सिधै म सिटी जाने ट्रेनमा चढ्छु, मेरो गन्तव्य भनेको त्यो हो भन्न तपाईँ लाग्नुभयो भने, त्यो टार्गेट गराएर हिँड्नुभयो भने तपाईँ पुग्नुहुन्छ। जीवन पनि त्यस्तै हो, जीवनमा पनि म यो बन्छु भन्न तपाईँ हिँड्नुभयो भने त्यो जीवनको लक्ष्यमा पुग्न सक्नुहुन्छ। त्यही भएर लक्ष्य बिना कोही पनि सफल हुन सक्दैन। त्यस कारणले गर्दा तपाईँ युवा साथीहरू मात्र होइन, अरू अग्रज व्यक्तित्वहरूले पनि एउटा लक्ष्य लिएर हिँड्यो भने, एउटा टार्गेट लिएर हिँड्यो भने त्यसमा चाहिँ हरेक कुरामा चाहिँ सफलता मिल्छ। त्यस कारणले गर्दा यो पोजिटिभको टीमा आइसकेका छौँ। अब हामी आउँछौँ आईमा, पीओएसआईटीआई, फेरि आइडियल अर्थात् आदर्श। आफ्नो व्यक्तित्वलाई यसरी निखार्नु छ कि अरूका लागि त्यो एक आदर्श बनोस्। कठिन परिस्थितिमा पनि आफ्नो मानसिक सन्तुलन कायम राख्नुपर्छ। हरेक स्थितिमा खुसी रहने, अरूको सुख दुःखमा सहयोगका लागि तत्पर रहने हो भने आफू केही आदर्श व्यक्ति भन्दा कम भइदैन। हामी आफ्ना गुरु आमा बुवालाई आदर्श किन मान्छौ? पक्कै पनि उनीहरूमा हामीलाई प्रभावित गर्ने गुण र विशेषता छ। यस्तो हो भने आफू पनि अरूका लागि आदर्श बन्ने प्रयास किन नगर्ने? अघि हामीले कुरा गर्दै थियौँ नि म यात्राको, हामी किन हरिवंश आचार्य र मदन कृष्णलाई आदर्शका व्यक्ति मान्छौँ त? उनीहरूले किनभने कलाकारिता मात्र गरेका छैनन्, सामाजिक जीवनको लागि पनि धेरै गरेका छन् आदर्श। त्यस कारणले गर्दा आफ्नो व्यक्तित्वलाई पनि तपाईँले त्यसरी निखार्नुहोस्, त्यस कारणले गर्दा तपाईँ अरूको आदर्शको पात्र हुन सक्नुहोस्। ठुले व्यक्ति हुनुपर्छ भन्ने छैन, समाजमा परिचित व्यक्ति हुनुपर्छ भन्ने छैन, तर तपाईँ कसैको आदर्श पात्र बन्न सक्नुभयो भने पनि त्यो जीवनको तपाईँको एउटा सफलता हो। त्यस अब चाहिँ हामी भीमा आउँदैछौँ, POSITIVE भी भीमा आउँदैछौँ। भिक्टर अर्थात् विजेता, विजेता बन्न आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ। सफलता प्राप्त नभए पनि निराश हुनु हुँदैन, सधैँभरि सफलता मिल्छ भन्ने छैन, असफलता पनि सफलताको सिँढी हो र पूर्ण जोश जाँगरका साथ थप परिश्रमका साथ लक्ष्य प्राप्तिका लागि जुट्नुपर्छ। हार जित जीवनभरि चलिरहने प्रक्रिया हो। हारमा निराश हुनु तथा जितमा बढी खुसी र सन्तुष्ट हुनु उत्तिकै हानिकारक हुन्छ, तसर्थ सफलता असफलता व्यवस्था गर्न जान्नु आवश्यक छ। त्यो भनेको भिक्टर, भिक्टर विजेता, विजेता भन्दा चाहिँ के गर्ने भन्ने हामी चाहिँ तपाईँलाई सिकाइसक्यो। हामी पोजिटिभको POSITIVE सकिसकेका छौँ, अब हामी अन्त्यमा आएका छौँ ईमा, पोजिटिभ है। सकारात्मक सन्देशको यिनी आठवटा वर्डमा चाहिँ आफैमा सकारात्मक कुराहरू छ भनेर भनिरहेका छौँ हामी। अब ईमा आएपछि हामी इजी अर्थात् सहज, जो सजिलै बाँच्छन् तिनलाई नकारात्मक विचारले कहिले घेर्दैन। बनावटी जीवन बाँच्नुभन्दा वास्तविकतामा जिउने प्रयास गर्नुपर्छ, यसबाट चाहिँ सन्तुष्टि मिल्छ र जीवन सफल पनि हुन्छ। हामीले बतायो यो कुरा चाहिँ पोजिटिभ थिङ्किङ गर्दा, पोजिटिभ थिङ्किङ अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ, यसको सफलताको मार्ग प्रशस्त हुन्छ। आठ अक्षरबाट बनेको पोजिटिभ शब्दको हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छ भनेर चाहिँ भनेका छौँ। र अब यहाँहरूलाई पनि के आग्रह गर्छौँ भने सकेसम्म सकारात्मक सोच्नुहोस्, सकारात्मक जीवन बिताउनुहोस्, जसले गर्दा चाहिँ तपाईँलाई छुट्टै ऊर्जा दिन्छ। सकेसम्म अरूको कुभलो नसोच्नुहोस्, अरूलाई दमन गर्न नखोज्नुहोस्, सकेसम्म अरूलाई सहयोग गर्नुहोस्, सहयोगी भावना हुनुहोस्, जीवनमा मैले केही पनि गर्न सकेन भनेर निराशा नहुनुहोस्, आशावादी हुनुहोस्, जसले गर्दा चाहिँ तपाईँलाई फेरि अगाडि लम्किनको लागि अझै धेरै सहयोग मिल्न सक्छ। त्यस कारणले गर्दा सधैँभरि सकारात्मक जीवन बाँचौँ र अरूलाई पनि सकारात्मक कुराहरू सिकाउँ। र यो पोजिटिभ थिङ्किङको कुरा यति नै। अब पनि हामी खगेनजी तपाईँलाई अरू केही विषयवस्तु सुनाउँदै हुनुहुन्छ।
हजुर नवीनजी, तपाईँले धेरै राम्रो प्रसङ्ग, जुन पोजिटिभ, जहिले पनि हामी सकारात्मक हिँडाइमा, सकारात्मक सोचाइमा हामी हिँड्यौँ भने पक्कै पनि हामी कार्य सफलतामा, कार्यमा हामी पक्कै पनि सफल रहन्छौँ र श्रोताहरूले पनि पक्कै यो आजको यो नवीनजीले प्रस्तुत गर्नुभएको जुन प्रसङ्गलाई यहाँहरूले पक्कै पनि मनन गर्नुभयो होला भन्दै श्रोताहरूलाई म अर्को एउटा प्रसङ्ग सुनाउन चाहन्छु। यो अलिकति फरक प्रसङ्ग रहेको छ, जुन कहिलेकाहीँ यस्ता अचम्मका घटनाहरू पनि हुने गर्छन् श्रोताहरू, जुन घटना पत्याउन समेत पनि गाह्रो पर्ला यहाँलाई। त्यस्तै पत्याउने गाह्रो घटना घटेको छ भारतको बेलरीको देवरनिया थाना क्षेत्रको भुडवा नगला गाउँमा, जुन गाउँमा नन्थुलालका मृतक छोरा 14 वर्षपछि जिउँदै फर्किएका छन्। नन्थुलालका मृतक छोरा 14 वर्षपछि घर फर्किएपछि उनलाई हेर्नको भिड लागेको छ। गाउँमा सबैतिर 14 वर्षपछि फर्किएका छत्रपालकै चर्चा चलिरहेको छ। परिवारका सदस्य सहित उनका गाउँका मानिसहरू समेत उनलाई त्यो घटना कसरी सम्भव भयो भन्ने प्रश्न सोध्ने गरिरहेका छन् भने छत्रपाल उनीहरूको प्रश्नको जवाब दिइरहेका छन्। करिब 14 वर्ष अघि छत्रपाल आफ्ना पिता नन्थुलालसँग खेतमा काम गरिरहँदा सर्पले टोकेपछि मृत्यु भएको थियो। चिकित्सकले सर्पको विष शरीरभरि फैलिसकेको भन्दै उनलाई मृत घोषणा गरेका थिए। त्यसपछि परिवारहरूले पनि उनको अन्तिम संस्कार गरेका थिए। गाउँको परम्परा अनुसार छत्रपाललाई नदीमा बगाइदिएको थियो, जुन अहिले पनि त्यही परम्परा छ, जुन गाउँमा मृतक लासलाई बगाउने। सर्पले टोकेर मृत्यु भएकालाई नदीमा बगाउने चलन भएकाले छत्रलाललाई पनि नदीमा बगाइएको थियो। नदीमा बगाइएका छत्रलाललाई सपेरा हरि सिंहले भेट्टाएका थिए, जुन व्यक्ति नाम सपेरा हरि सिंहले। उनले छात्र लालको शरीरबाट विष निकालेपछि उनको ज्यान जोगिएको थियो। श्रोताहरू, यो मैले अलिकति अचम्मको एउटा प्रसङ्ग मैले यहाँहरू माझ प्रस्तुत गरे। पक्कै पनि यहाँहरू माझसँग मैले कुनै यस्ता लेख रचना, अचम्मका कुरा, लेख रचना, गीति कथा, गजल, कविता, मुक्तक, रुवाई हरेक हुन्छ नि तपाईँहरूसँग। पक्कै पनि एउटा एकमात्र हाम्रो तपाईँहरूको विकल्प रहेको छ, यही भोइस अफ साङ्गिला मार्फत यहाँहरूमाझ हामीमाझ पठाउनु भयो भने हामी यहाँहरूको लेख रचना हामी प्रस्तुत गर्दैछौँ। र त्यसका लागि यहाँहरूले इमेलको माध्यमबाट पनि सहयोग गर्न प्रयोग गर्न सक्नुहुन्छ, या कि भोइस अफ साङ्गिलाको फेसबुक पेज, यसका लागि www.facebook.com/साङ्गिलाको आवाजहरू, यानि कि इमेल एड्रेस radio.nepali@gmail.com।
श्रोताहरू, बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तै अब हामी तपाईँसँगको एक घण्टा बसाइ सकिसकेको छ। र आगामी आइतबार 36 देखि 37 सम्म आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता नवीन
र म खगेन्द्र
यहाँहरूको यो रेडियोबाट उजेल पर्न चाहन्छौ। यहाँको साता शुभ रहोस्, यहाँको साता स्वस्थ मस्त र व्यस्त रहोस्।
श्रोताहरू, अहिले हामी बिदा लिन्छौ। शुभ सन्ध्या।
यहाँ पिछोड़ भएको देख्छु।